यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुनेमा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। आगामी निर्वाचनबाट भ्रष्ट र राष्ट्र हित विपरीत काम गर्नेलाई पाखा लगाउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। प्रतिगमनलाई रोक्न प्रतिनिधि सभा विघटनको सिफारिश गर्नु परेको गृहमन्त्री रामबहादुर थापाको भनाई। आगामी वैशाखमा हुने निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगद्वारा विभिन्न मन्त्रालय र निकायहरूसँग छलफल। कोरोना संक्रमणका कारण बन्द रहेका काठमाण्डु उपत्यका सामुदायिक तथा निजी विद्यालय माघदेखि खोल्ने तयारी र अमेरिकी संसदमा हमलापछि उत्पन्न तनावलाई लिएर विभिन्न पक्षबाट चासो र चिन्ता व्यक्त। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख 17 र 27 गते निर्वाचन हुनेमा कुनै आशंका गर्नु नपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम स्तरीय आमसभालाई हिजो धनगढ़ीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको सिफारिश अनुसार निर्वाचन आयोगले पनि निर्वाचनको तयारी गरिसकेको बताउनुभयो।
प्रतिनिधि सभाको विघटन असंवैधानिक सभामन्त्रीहरूलाई चलाइराख्छ। म तिनीहरूलाई कोरा राजनीति मात्रै नगरेर एकपल्ट संविधान पढ्न आग्रह गर्न चाहन्छु। 64% प्रतिनिधित्व सर्वसम्मतिले गर्ने प्रधानमन्त्री म हो। मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएन, त्यसकारण म ताजा जनादेशमा जान चाहन्छु भनेर विघटनको सिफारिश गरेर विघटन भइसकेपछि प्रतिनिधि सभामा अर्को विकल्प छैन। अर्को विकल्प नभएपछि फेरि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने कुरा संवैधानिक व्यवहारिक कानूनी आवश्यकताको सिद्धान्त अन्तर्राष्ट्रिय प्रचलन मर्यादा कुनै हिसाबले पनि अब प्रतिनिधि सभा चुनाव नगरिकन फर्किन्छ त्यो होइन, अब चुनावबाट आउँछ। केपी ओलीले चुनाव गर्दैन भनिराखेका छन्, म फेरि दोहोऱ्याएर भन्न चाहन्छु, त्याएर भन्न चाहन्छु, चुनाव वैशाख 17 गते नै हुन्छ, चुनाव वैशाख 27 गते नै हुन्छ।
प्रधानमन्त्री ओलीले संसदमा 64% प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भनेर संसद विघटनको सिफारिश गरेको उल्लेख गर्नुहुँदै अब चुनावपछि प्रतिनिधि सभा स्थापित हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउन त्यसै गरी भ्रष्टाचारको अन्त्य गर्नु र नेपाली जनतालाई सुखी नेपाली बनाउने गरी सरकारले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा अघि सारेको बताउनुभयो। उहाँले आगामी निर्वाचन भ्रष्ट र राष्ट्रहित विपरीत काम गर्ने नेताहरूलाई पाखा लगाउने अवसरका रूपमा लिन समेत आग्रह गर्नुभयो।
खराब तत्त्वहरूलाई तपाईँहरूले गाउँमै ठेगान लाउनुपर्छ, उम्किएर गयो भने माथि हैरान पार्छन्, दुःख दिन्छन्, तलैबाट ठेगान लाएर पठाउनुहोस् खराब तत्त्वहरूलाई। म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरूलाई हात जोडेर म भन्न चाहन्छु, भ्रष्ट तत्त्वहरूलाई, देशद्रोही तत्त्वहरूलाई, अरूको विदेशीको निम्ति विदेशीका इसारामा काम गर्ने त्यस्ता तत्त्वहरूलाई गाउँ गाउँबाटै ठेगान लाउनुहोस्। तपाईँले अरू केही गर्नु पर्दैन, तिनलाई भोट नहाले पुग्छ, त्यस्ता तत्त्वहरूलाई भोट नहाल्नु। देशका लागि लड्ने, देशका लागि मात्र तयार हुने, जनताका लागि काम गर्ने, विकासका लागि काम गर्ने त्यस्ताहरूलाई जिताएर पठाउनुहोस्।
प्रधानमन्त्री ओलीले नेपाली भूमि, लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै आरक्षी पीड़ित, भूमिहीन, सुकुम्बासी लगायतका समस्या समाधानका लागि सरकारले भूमि सम्बन्धी समाधान आयोग मार्फत काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गरी आयात प्रतिस्थापन गर्न तथा रोजगारीका अवसरहरू सिर्जना गर्न लागि परेको बताउनुभयो।
यस देशमा कृषिको आधुनिकीकरण गर्नु छ, कृषिको व्यावसायिकीकरण गर्नु छ, यहाँका वनहरूलाई हामीले बगैँचा बनाउनु छ, रोजगारी खोज्नका लागि खाडीका देश र भारत, पन्जाब र उत्तराखण्ड अनेकतिर दौड्नु पर्ने होइन, नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्ने हाम्रो ध्यान, हाम्रो चिन्ता नेपाली जनताले पाएको दुःख कष्टसँग छ। हामी हरेक नेपालीका छोराछोरीहरू पढ्न पाउनु पर्दछ, पढाउन सक्ने वातावरण बनाउनु पर्दछ, त्यस काममा लागेका छौँ। हरेक नेपालीले प्राथमिक स्वास्थ्य उपचार प्राप्त गर्नुपर्दछ, हामी त्यसमा लागेका छौँ। नेपाल एउटा आयातक देश होइन, यस्तो हराभरा देशमा हामीले अन्यत्रबाट खानेकुरा झिकाएर खानुपर्ने यस अवस्थाको अन्त्य गर्ने कुरामा हामी लागेका छौँ, हाम्रो सोच त्यो छ।
प्रधानमन्त्री ओलीले धनगढ़ी विमानस्थलको स्तर उन्नति, त्यसै गरी उरै ताक्लाकोट जोड्ने सड़कको निर्माण, गेटा मेडिकल कलेज, महाकाली पुल, दैजी श्रीपुर औद्योगिक क्षेत्र, महाकाली सिंचाई आयोजना लगायतका विकास आयोजनाको काम भइरहेको र त्यसले सुदूरपश्चिमको मुहार फेर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजनाका सम्बन्धमा पनि सरकार गम्भीर रहेको बताउनुभयो। नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न आमसभामा उद्योग, वाणिज्य तथा पूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री प्रेम आले लगायतले प्रधानमन्त्री ओलीकै नेतृत्वमा देशमा समृद्धि र विकास सम्भव भएको धारणा राख्नुभयो। हिजै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पछिल्लो पटक मनोनित पार्टीका केन्द्रीय सदस्यहरूलाई धनगढ़ीमा आयोजित कार्यक्रममा पदको शपथ पनि गराउनुभयो। सुदूरपश्चिम प्रदेशबाट पार्टीको साबिकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनित समेत गरी झण्डै 100 केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो। गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनलाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्नु परेको बताउनु भएको छ। दोलखाको चरीकोटमा हिजो कार्यकर्ता भेलामा गृहमन्त्री थापाले मुलुकमा एकीकृत कम्युनिष्ट पार्टी बनेको देख्न नचाहने, स्थिरता विकास र समृद्धि नचाहने प्रतिगामी तत्वले नेकपा भित्रको कमजोरीमा खेलिरहेको आरोप लगाउनुभयो। नेकपा सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री थापाले प्रतिनिधि सभाको पुनस्थापनाले देशमा राजनैतिक अस्थिरता निम्त्याउने उल्लेख गर्नुहुँदै पुनस्थापनाले प्रतिगमनलाई थप सहयोग पुर्याउने बताउनुभयो। सोही कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले राष्ट्रको विकास र समृद्धिका लागि काम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट सहयोग नमिलेको आरोप लगाउनुभयो। मन्त्री गुरूङले पार्टी र राष्ट्रलाई असफल हुनबाट जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभा विघटनबाट उत्पन्न परिस्थितिप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसद नारायण काजी श्रेष्ठले पार्टीको आन्तरिक कारणले जनताको संघर्षबाट आएको संविधान विपरीत काम गर्ने अधिकार कसैलाई पनि नभएको बताउनुभयो। सांसद तारादेवी भट्टले कोरोना जस्तो महामारीको सामना गर्नेतर्फ नलागी सरकार ढाल्ने, संसद विघटन गर्ने र कुर्सीको हानथाप गर्नेतर्फ देश अघि बढ़ेकोमा चिन्ता व्यक्त गर्नुभयो। प्रतिपक्षी दलका तर्फबाट सांसद रमेश जंग रायमाझीले सरकारको आलोचना गरेको नभई लोकतान्त्रिक बाटोमा आउन र सचिन सरकारलाई आग्रह गरेको बताउनुभयो। सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन घोषणा भएको अवस्थामा प्रतिपक्ष र सत्तापक्षका केही नेताहरू विभिन्न बाहना झिकेर नयाँ जनादेशमा जान खुट्टा कमाइरहेको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले पद तथा विभिन्न ओहदामा रहेका महिलाहरूमाथि अपशब्द प्रयोग भइरहेको प्रति आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन 2076-77 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि आइतबार दिनको 1 बजे बस्ने कार्यक्रम छ। पूर्व प्रधान न्यायाधीशहरूले सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको धारणा सार्वजनिक गर्नुभएको छ। पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपरा शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले हिजो संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्नुभई संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था नदेखिने जनाउनु भएको छ। सर्वोच्च न्यायालयका 4 पूर्व प्रमुखको विज्ञप्तिमा नेपालको संविधान 2072 धारा 76 मन्त्री परिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ 6 गते बस्ने भएको छ। यसअघि पुष 27 गते बस्ने तय गरिएको बैठक आगामी माघ 6 गते मंगलबार दिउँसो 1 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेपाली कांग्रेसले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हिजो विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल गरेको छ। आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरूबीच निर्वाचन लक्षित स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्न केन्द्रित रहेर छलफल गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोगले निर्वाचनका सन्दर्भमा तोकिएको जिम्मेवारी र सम्पादन गर्नुपर्ने काम समयमा सम्पन्न गर्न जिल्ला मतदान स्थल त्यसैगरी मतदान केन्द्र सिफारिश समितिलाई निर्देशन दिन सहितका विभिन्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिश समितिलाई आवश्यक सहयोग र सहकार्य एवं समन्वयका लागि माथतको कार्यालयलाई निर्देशन दिने गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णय भएको आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठकमा प्रमुख आयुक्त दिनेश कुमार थपलिया, निर्वाचन आयुक्तहरू र विभिन्न मन्त्रालयका सचिवहरू उपस्थित हुनुहुन्थ्यो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम राष्ट्रको संचार।
बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले प्रतिनिधि सभा विघटनको सम्बन्धमा विभिन्न राजनीतिक दल समूह तथा नागरिक समाजले देशव्यापी रूपमा थप विरोधका कार्यक्रम तथा प्रदर्शनहरू गर्ने जानकारी आयोगलाई प्राप्त भएकाले शान्तिपूर्ण रूपमा भेला हुने प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ। आयोगको बागमती प्रदेश कार्यालय काठमाडौँले हिजो काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूसँग छलफल गरी प्रदर्शन तथा विरोधका क्रममा सम्भावित जनधनको क्षतिलाई रोक्न प्रदर्शनका क्रममा न्यूनतम बल प्रयोगको सिद्धान्तको पालना गर्दै आवश्यकता भन्दा बढ़ी बल प्रयोग गर्ने स्थिति सिर्जना हुन नदिन ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको सांकेतिक विरोध गरेको छ। नेभी संघका नेता तथा कार्यकर्ताले हिजो राजधानीको माइतीघरदेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध गरेका हुन्। कार्यक्रममा नेभी संघका अध्यक्ष राजीव ढुंगानाले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताउनुभयो। महामन्त्री दीपक भट्टराईले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको सांकेतिक विरोध गरिएको जानकारी दिनुभयो। कोरोना भाइरसबाट नेपालमा हिजो थप 554 जना संक्रमित भएका छन्। हिजो 5269 नमूना परीक्षण गर्दा 366 जना पुरूष र 188 जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म 2,64,159 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यसै गरी हिजो थप 585 जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर 97.4% पुगेको छ भने 5021 जना संक्रमण मुक्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 182 जनाको विभिन्न अस्पतालका आईसीयू तथा 37 जनाको भेन्टिलेटरमा हाल उपचार भइरहेको छ। त्यसै गरी कोरोना संक्रमणबाट हिजो थप 6 जनाको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या 1909 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले COVID-19 महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रूपमा फड्को मार्ने बताउनु भएको छ। राजधानीको ठमेलमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री गेवालीले कोविडपछि नेपालको पर्यटन फस्टाउने भएकाले होटल लगायतका पूर्वाधारको विकासमा लगानी बढ़ाउन आग्रह गर्नुभयो। मन्त्री गेवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्क साथ लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो। अहिलेको राजनैतिक अस्थिरताबाट अत्तालिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै उहाँले छिट्टै मुलुकमा राजनैतिक स्थिरता कायम भई आर्थिक समृद्धिको यात्रामा मुलुक अघि बढ़ने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटक आवागमनलाई थप सहज तुल्याउन सरकारले अन अराइभल भिसाको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। कोरोना भाइरसका संक्रमितको संख्या घटेसँगै काठमाडौँ उपत्यकाका सामुदायिक तथा निजी विद्यालय आउँदो माघदेखि खुल्ने भएका छन्। चैत्रदेखि बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। भक्तपुर र ललितपुरका कतिपय विद्यालय भने यसअघि नै सञ्चालनमा आएका छन्। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघि तय भइसके पनि देशभर अनिवार्य रूपमा सञ्चालनका लागि पनि मन्त्री परिषदकै निर्णय आवश्यक पर्ने बताउनुभयो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अबको 6 महिनाभित्र पूरा हुने भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको 68% भौतिक प्रगति सम्पन्न भएसँगै अब 6 महिनाभित्र पूरा हुने विमानस्थल आयोजनाले जनाएको छ। सन् 2021 जूनमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम लकडाउनका अवधिमा समेत निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढ़ाइएको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
नवलपरासीको पूर्वी खण्ड गोइडाकोटदेखि पर्वत म्याग्दी हुँदै नेपालको उत्तरी सीमा कोराला नाकासम्मको उत्तर दक्षिण जोड्ने सड़क योजना कालीगण्डकी करिडोरको निर्माण भइरहेको छ। सो करिडोर अन्तर्गतका 2 सड़क खण्ड गैडाकोट रामदी मालढुङ्गा सड़क योजना र बेनी जोमसोम कोरोला सड़क योजनाको निर्माण एकसाथ अघि बढ़ाइएको छ। गौरवको आयोजनाका रूपमा समेटिएको सो करिडोर अन्तर्गत 190 किलोमिटर लम्बाई रहेको बेनी जोमसोम कोरोला सड़क खण्डको ट्र्याक खोल्ने काम सकेर चालू आर्थिक वर्षमा बेनी जुमसुमको 75 किलोमिटर सड़क खण्डको कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। आर्थिक वर्ष 2079-80 सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यस करिडोर अन्तर्गत बेनी जुमसुम कोरोला सड़क खण्डको हालसम्म 45% काम सकिएको आयोजना निर्देशनालयले जनाएको छ। करिडोर निर्माणको वर्तमान अवस्था बारे जानकारी दिनुहुँदै कालीगण्डकी करिडोरका आयोजना निर्देशक शिव नेपाल,
जुमसुमदेखि कोरोलासम्म 7 र बेनीदेखि जुमसुमसम्म 4 गरेर 11 ठेक्काहरू छन्। यो मध्ये 4 ठेक्काहरू सम्पन्न भइसकेका छन्। 3 ठेक्का पट्टाको काम चाहिँ चालु छ। केही स्ट्रक्चरहरू, सड़क चौडा गर्ने कामहरू र केही ठेक्कामा ग्राभलहरू भएको छ। ओभरअल प्रगति 45% जति छ।
चालु आर्थिक वर्ष 2077-78 जोमसुम कोरोला खण्डको 111 किलोमिटर मध्ये बाँकी रहेको 55 किलोमिटर सड़क खण्डमा डबल लेन ग्राभिल गर्ने र कुल 199 किलोमिटर सड़क मध्ये 76 किलोमिटर डबल लेन कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। यसै गरी चालू आर्थिक वर्षमा यस खण्डमा पर्ने 35 पुल मध्ये 8 पुल निर्माण सम्पन्न गर्ने र लोमान्थाङ गाउँको बाइपास सड़कका लागि 5 किलोमिटर ट्र्याक खोल्ने लक्ष्य राखिएको छ। सड़क निर्माणमा कोविडका कारण काम रोकिएको र बाढ़ी पहिरोले केही खण्डमा क्षति पुर्याएका कारण लक्ष्य अनुसार प्रगति हुन सकेको छैन। पुनः आयोजना निर्देशक शिव नेपाल,
गत आर्थिक वर्षको फागुनदेखि नै अब कोविडको कारण गरेर काम हुन सकेन भने यो बेनी जमसम खण्डमा चाहिँ यो वर्ष अत्यन्त ठूलो बर्सात भएकोले एउटा बेलुग्री बगाइदियो र 3 पुलहरू पनि पहिरो आएर गएको अवस्था छ र 26-27 ठाउँमा चाहिँ कालीगण्डकी नदीले र माथिबाट पहिरो आएर चाहिँ बाटो कटान भएर लिएर गयो। सबै स्थानमा पुनस्थापना गर्नुपर्ने भएको भएर पहिलो चौमासीको 4 महिनामा खासै काम हुन सकेन।
कालीगण्डकी करिडोर निर्माणका लागि स्रोतको कुनै समस्या नरहे पनि कोविडको प्रभाव, चिसो र केही स्थानमा बाढ़ी पहिरोले क्षति पुर्याएका कारण आयोजनाले लक्ष्य अनुसार प्रगति गर्न नसकेको जनाइएको छ। त्रिदेशीय व्यापारिक महत्वको दृष्टिकोणले गौरवको आयोजनामा राखेर निर्माण थालिएको कालीगण्डकी करिडोर समयमा नै सम्पन्न गर्न सकिए यसले आन्तरिक सड़क सञ्जाल मजबूत बनाउँदै नेपालको आर्थिक सामाजिक विकासमा समेत थप सहयोग पुर्याउनेछ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भोलिदेखि चरा गणना थालिने भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, ताल तलैया तथा सिमसार क्षेत्र लगायतका विभिन्न ठाउँमा चरा गणना गरिनेछ। गत वर्ष 641 प्रजातिका चरा त्यस क्षेत्रमा फेला परेका थिए। गोर्खा नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती यही पुष 26, 27 र 28 गते विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ। कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजन राज पन्तको संयोजकत्वमा 279 सदस्यीय समिति पनि गठन गरेको छ। पृथ्वी जयन्तीका अवसरमा एक दिन भोलि गोर्खा नगरपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय समेत गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी सड़क निर्माणको कामले गति लिन थालेको छ। सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी सड़क आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको हुलाकी सड़क आयोजना इटहरीले जनाएको छ। करिब 16 अर्बको लागतमा निर्माण हुन लागेको हुलाकी सड़कको कुल लम्बाई 1792 किलोमिटर रहेको छ। हिमबहादुर मल्ल सम्मान 2075 वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर गौरीशंकर लाल दासलाई सम्मानित गरिने भएको छ। सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा देशको छवि उच्च राख्न सफल भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालीको पहिचान निर्माण गरे बापत 96 वर्षीय वरिष्ठ छाती रोग विशेषज्ञ दासलाई सम्मान प्रदान गर्ने निर्णय गरिएको नेपाल जनप्रशासन संघले जनाएको छ। साल ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन संघबाट प्रदान गरिने सम्मानको राशि 2,00,000 रूपियाँ रहेको छ। सम्मानबारे जानकारी दिन हिजो काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा र साल ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी कृत उर्मिला श्रेष्ठले निकट भविष्यमा काठमाडौँमा समारोह आयोजना गरी सम्मान प्रदान गरिने जानकारी दिनुभयो। के अन्तर्राष्ट्रिय प्रसंग, संसदमा हमला भएपछि अमेरिकामा विकसित तनावपूर्ण अवस्थाले थप जटिलता उत्पन्न गर्ने भन्दै चासो र चिन्ता व्यक्त भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता गरे पनि गैराती प्रतिबद्धता विपरीत निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा आफू सहभागी नहुने बताउनु भएपछि अवस्था थप तनावपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ। राष्ट्रपति ट्रम्पले संसदमा भएको घटनामा संलग्नमाथि अन्याय हुन नदिने भन्ने खालका अभिव्यक्ति पनि दिनुभएको छ। ट्विटर मार्फत सार्वजनिक ट्रम्पको पछिल्लो अभिव्यक्तिले हिंसा भड़काउन मद्दत पुर्याउने विश्लेषण गरिएको छ। यसअघि अस्थायी रूपमा ट्विटरको एकाउण्ट बन्द गरिदिएको ट्विटर प्रशासनले ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि स्थायी रूपमै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएको छ। उता अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति भवन तत्काल छाड्न राष्ट्रपति ट्रम्पलाई आग्रह गर्नुभएको छ। उहाँले अमेरिकी संसदको इतिहासमा कालोपोत्ने कामका जिम्मेवार राष्ट्रपति ट्रम्प ट्रम्पलाई तत्काल जिम्मेवारी मुक्त गर्न उपराष्ट्रपतिसँग आग्रह पनि गर्नुभएको छ। तत्काल व्हाइट हाउस नछाडे फेरि महाभियोगको प्रक्रिया अघि बढाइने उहाँले बताउनु भएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको खोप लगाउने प्रक्रिया जारी रहे पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या करिब 20 लाख पुग्न लागेको छ। कोरोना भाइरसका कारण 8,92,00,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 6,39,00,000 भन्दा बढ़ी मानिस संक्रमणमुक्त पनि भइसकेका छन्।
बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरू भएको छ। भारतीय सीमानासँग जोड़िएको बाँकेको नेपालगंज उपमहानगरपालिका 16 जयसपुरमा एकीकृत भन्सार जाँच चौकी निर्माण शुरू भएको हो। भारततर्फ भवन निर्माणको काम 25% सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ। नेपाल र भारत बीच भएको सम्झौता बमोजिम जाँच चौकी निर्माणका लागि नेपाल सरकारले झण्डै 91 बिघा जमीन अधिग्रहण गरेको छ। जाँच चौकी निर्माण लागि झण्डै 1,36,00,00,000 भारतीय रूपियाँ रकम विनियोजन गरिएको आयोजना कार्यान्वयन इकाई नेपालगंजका इन्जिनियर होमनाथ भूषालले बताउनुभयो। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसात तथा फर्स्योटको चक्र T+3 संशोधन गरी T+2 प्रणालीको कार्यान्वयन गर्ने निर्णय गरेको छ। बोर्डले T+2 कार्यान्वयन गर्ने गरी धितोपत्र कारोबार राफसात तथा फर्स्योट नियमावली 2069 संशोधन स्वीकृत गरेको छ। विनियममा संशोधन स्वीकृत गरी CDSE अनि क्लियरिङ लिमिटेडले सार्वजनिक सूचना प्रकाशित गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने तय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। नयाँ व्यवस्थासँगै धितोपत्र कारोबारको राफसा तथा फर्स्योट चक्र छोटिएर धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने अपेक्षा बोर्डले गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगिता माघ 2 गतेबाट शुरू हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले शुक्रबार एक विज्ञप्ति निकाल्दै पीएम कप माघ 2 गतेबाट शुरू हुने जनाएको छ। ट्यू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ 17 गतेसम्म चल्नेछ। प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय टीमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन आर्मी क्लब, एफएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश रहेका छन्। समूह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश 2 र सुदूरपश्चिम प्रदेश रहेका छन्। उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश बीच ट्यू मैदानमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै दोस्रो दिन एफएफ र प्रदेश 1 बीच प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनबाट हरेक दिन 2 खेल हुनेछ। समूहको शीर्ष 2 टीमले सेमी फाइनलमा स्थान बनाउनेछन्। क्यानले पुरस्कार राशि भने खुलाएको छैन। नेपालमा भएको 13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलिङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्। महिला 18-30 वर्षमा नेपाल प्रहरीकी पार्वतीले 7.50 अङ्क जोडिन्। सैलुङ तेक्वान्दो डोजोद्वारा आयोजित प्रतियोगिताको महिला 15 वर्षमा सुपर स्टार तेक्वान्दो डोजोङकी माया मल्ल 6.66 अङ्कका साथ पहिलो भइन्।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज प्रदेश नम्बर 1 र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.5 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 डिग्री सेल्सियसदेखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 6:56 भयो भने सूर्यास्त भरे 5:26 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुनेमा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। आगामी निर्वाचनबाट भ्रष्ट र राष्ट्रहित विपरीत काम गर्नेलाई पाखा लगाउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। प्रतिगमनलाई रोक्न प्रतिनिधि सभा विघटनको सिफारिश गर्नुपरेको गृहमन्त्री रामबहादुर थापाको भनाई। आगामी वैशाखमा हुने निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगद्वारा विभिन्न मन्त्रालय र निकायहरूसँग छलफल। कोरोना संक्रमणका कारण बन्द रहेको काठमाडौँ उपत्यकाका सामुदायिक तथा निजी विद्यालयहरू माघदेखि खुल्ने तयारी र अमेरिकी संसदमा हमलापछि उत्पन्न तनावलाई लिएर विभिन्न पक्षबाट चासो र चिन्ता व्यक्त। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।